به الأرض وكل ما به الموتى بل لله الأمر جميعا صلى الله عليه وسلم تعریفیں شہیدوں کے پروردگار کے لیے اور تمام ہدیے درود و سلام شہیدوں کے سید و سردار کے لیے آپ کے جد نامدار کے لیے آپ کے والد بزرگوار کے لیے آپ کے برادر معظم کے لیے اور آپ کی اولاد طیبین و طاہرین کے لیے الحمد للہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام عظم اللہ اجورنا واجورکم بمصابنا بالحسن والحسين عليهم السلام وجعلنا وإياكم إن شاء الله من الطالبين بصبرهما مع وليهما الإمام المهدي من آل محمد عليهم السلام شکر خدائے مشتبہ ادا کرتے ہوئے سلسلہ مجالس کی آج دسویں نشست منعقد ہو رہی اور اب دو مجلسیں اور باقی ہیں اس سلسلہ مجالس کی. اس کا عنوان آپ کی خدمت مقدس میں بیان ہو رہا ہے، معجزات کو بیان کرتے ہوئے ہم یہ بات آپ کی خدمت میں عرض کر چکے کہ معجزات معصومین کے اس طرح سے منعقد ہوا کرتے تھے کہ جب کبھی اظہار حق منظور ہوا، جب کبھی برہان اور دلیل پیش کرنا مقصود ہوئی، ایسا نہ تھا کہ اٹھتے اور بیٹھتے، سوتے اور جاگتے ہر وقت اظہار معجزہ ہوتا رہتا ہو. یا میں الفاظ بدل دیتا ہوں، لباس بشریت کے تقاضوں کے لحاظ سے رہتے تھے، جب کبھی خدا کے لیے کچھ کہنا ہوتا تھا تو الفاظ معجزہ ہو جاتے تھے، اشارے معجزہ ہو جاتے تھے، ہر قدم معجزہ ہو جاتا تھا. گویا کمال یہ ہے کہ ویسے سب کے درمیان رہتے تھے اور جب بات خدا کی آئے تو صفات خدا کے مظہر ہو جاتے تھے. وہ میرا نوجوان بچہ چلا گیا، سلام پڑھ رہا تھا، صلوات پڑھے محمد والے محمد، سلام میں سلام سے پہلے غالباً رباعی تھی، اس میں جملہ پڑھ رہے تھے کہ جو مردوں کو جلائے اسے کیا کہا جائے، وہ خدا کہہ رہے تھے. مردوں کو جلانے والا صرف خدا ہی نہیں ہے، خدا جس کے ذریعے چاہے، خدا جس کے ذریعے چاہے. اب خدا کس کے ذریعے چاہے یہ خدا جانے اور وہ جانے. ہمیں تو تاریخ نے بتایا ہے کہ انبیاء کا مسئلہ ہو، اولیاء کا مسئلہ ہو، اوصیاء کا مسئلہ ہو، یا خدا کے نیک متقی پرہیزگار انسانوں کا مسئلہ ہو، خدا جس کے ہاتھ پر چاہے احیاء اموات کا معجزہ عطا کر سکتا ہے. اگر زبان مقدس ہو جائے تو سورہ الحمد آپ پڑھیے اور مردہ زندہ ہو جائے. الفاظ پڑھے محمد والے قبلہ. خدا کی پہچان مردہ زندہ کرنے سے نہیں ہوتی، خدا کی پہچان इससे बुलंद तर है, इससे बुलंद तर है। समझिए, जो मुर्दे जिंदा कर रहा हो वो जिसको सजदा करे उससे खुदा कहते हैं। वो जो ठोकर मार कर मुर्दे उठाता हो वो किसके आगे सजदे में गिर जाता है। अगर मुर्दा उठाने वाला ईसा, तो जो ईसा जिसके सजदे में गिरे वो रब्बे ईसा। अल्लाहु अकबर। तो बहुत सी मिसालें ऐसी हो जाती हैं कि जिसमें इंसान परेशान हो जाता है किस तरह खुदा की तारीफ बयान की जाए। मैं कहता हूँ सिर्फ यही नहीं है कि मुर्दे जिंदा करे तो उसको क्या कहेंगे। अरे जो जिंदों की कब्ज़े रूह पर इख्तियार रखता हो, जिंदों के कब्ज़े रूह पे इख्तियार रखता हो, बहुत गौर कीजिएगा, मुश्किल जुमला है, आसान नहीं है। यानी क्या मतलब, मुर्दे को जिंदा करना तो मौजज़ा है लेकिन जिंदा की रूह पर कब्ज़ का इख्तियार लेना भी मौजज़ा है। इसलिए कि क्या है रूह, हम कह चुके हैं आपकी खिदमत में, रूह अम्रे खुदा है और अम्रे खुदा का एक हिस्सा है। और जब साहिबुल अम्र चाहे तो किसी जिंदा को मुर्दा कर दे और मुर्दा को जिंदा कर दे। मौलाए कायनात अली इब्ने अबी तालिब अलैहिस्सलाम की बात, वो जनाजा लाया गया था, हमेशा समात किया आपने, गौर कीजिए, यह दर वो है जहाँ से मौजज़े हर तरह से दिखाई देते हैं। खाली मुर्दे उठते हुए ना देखें, जिंदे मुर्दा होते हुए भी देख लें। बस फ़र्क इतना है कि वो समझते थे कि इस्तेहज़ा करेंगे, अली इब्ने अभी तालिब का इस्तेहज़ा करेंगे, खुद तमाशा बन गया अपना। जिसको जिंदा लिटा के लाए थे वो हो गया मुर्दा, तो अली जिसको मुर्दा कह दे वो मुर्दा है, तो अली जिसको मलऊन कह दे वो काबिल लानत है, इसको मरहूम कह दे काबिल रहमत है। तो आयत के एतबार से मौजज़ात इमाम हसन को बयान करते हुए कुछ बातें हम आपकी खिदमत में नकल कर चुके, कुछ बातें और नकल करना मकसूद हैं। इमाम के कितने मौजज़ात ऐसे हैं कि जिनमें आपकी सखावत और करम को बयान किया गया, ये भी मौजज़ा है। अगर समझ में ना आए तो क़िबला, आज मैं जुमला सख्त इस्तेमाल करूँ, किसी के दिल को सखी करना मौजज़ा है। एक कौन तैयार हो जाए, या तो अजीब मिजाज है, लोग अल्लाह के नाम पर देते हुए भी सोचते हैं कि कम से कम दिया जाए ताकि ज़्यादा से ज़्यादा अपने पास रहे। हालांकि खुदा बड़ा मेहरबान है, लोग खुदा को दिन गिन के देते हैं और खुदा से बग़ैर गिने हुए झोली फैला के लेते हैं। इमाम अलैहिस्सलाम ने साइल को सवाल करते हुए देखा कि जो अल्लाह की बारगाह में सवाल कर रहा था, बहुत गौर कीजिएगा, ये तारीख शाहिद है कि जब भी किसी साइल ने सवाल किया है, मांगा खुदा से था, दिया कभी मुर्तज़ा ने है, कभी मुश्तबा ने है, कभी हुसैन शहीद करबला ने है। तुम्हारा काम है खुदा से मांगना। अब खुदा जौन सा दरवाज़ा चाहे खोल दे, सारे दरवाजे उसके हैं। सलवात पढ़े मोहम्मद वाला, दस हज़ार दिरहम साइल को इमाम मुश्तबा ने अता किए। क्यों? कि वो अल्लाह से मांग रहा था मेरी मुश्किल को हल कर दे। 10,000 दिरहम देने के बाद इशाक फरमाया अपने ग़ुलाम से, कितना बचा है अंदर? कमोला सब समेट कर 30,000 होगा, कि सब ले आओ। 30,000 सब मंगा लिया और मंगाने के बाद ढेर लग गया। फरमाए मजदूर बुला के ले आओ। साइल से कहा जो खुदा से मांग रहा था, खुदा से मांग रहा था, साइल से कहा जाके मजदूर लेकर आ। और जब साइल मजदूर लेकर पहुंचा तो सारे दिरहम उठवाए गए, अपनी रिदा उतार के मजदूरी के तौर पे अदा की है। गोया इंतज़ाम कर दिया पैसे घर पहुंचाने का भी, तो उसे कहते हैं करीम, कि जो यहाँ से लेकर घर तक की जमानत दे। अल्लाहु अकबर। तो मांग खुदा से रहा था, मिल मुश्तबा से रहा था। खुदा जाने अता का अंदाज कितना हसीन था। कभी तारीख शाहिद है कि सफ़र हज के दौरान ये तीन शहजादे हैं, सरकार इमाम मुश्तबा, इमाम हुसैन, शहीद करबला अलैहिस्सलाम, और कहते हैं अब्दुल्ला इब्ने जाफर तैयार साथ साथ थे, ये सब पे सब जा रहे थे। बहुत मशहूर सखावत हसन का वाकया, सखावत हुसैन को मिलाते हुए, सखावत अब्दुल्ला इब्ने जाफर को मिलाते हुए। ख़ानदान तो एक ही है, मैं जुदा कैसे करूं, किसी मौजज़े हसन को मौजज़े हुसैन से जुदा कैसे करूं। घर खानदान तो एक ही है, हाथ तो बराबर नापे हुए हैं। हसन के हाथ से लोगे तब भी इतना मिलेगा, हुसैन के हाथ से लोगे तब भी इतना ही मिलेगा, अरे रजा के हाथ से लोगे तब भी इतना मिलेगा, और आज अगर मेहदी के हाथ से लोगे तब भी इतना ही मिलेगा। आप गौर कीजिए, आप अगर मेरे घर पे आइएगा या मैं आपके घर पहुंचूं, आपके घर में कितने लोग रहते हैं, कौन कौन दे सकता है इमदाद का, बेटे रहते हैं, भाई रहते हैं। मैंने आपके सवाल किया, बेटे से तो अंदाज अलग है, उसने कुछ और समझा, कुछ दिया, भाई ने कुछ और दिया, सबके हाथ मुख्तलिफ थे। किसी ने सिक्के दिए, किसी ने रुपए दिए, किसी ने कपड़ा दिया, अजीब अंदाज है। यहाँ सब मुख्तलिफ हैं, वहाँ सब मुत्तहिद हैं। कि तीनत कुम वाहिदा, आप तमाम की तीनत एक है, खिलकत भी एक है, मशीयत भी एक है, नूर भी एक है, नाम अलग अलग हैं तो क्या हुआ। दरवाजे सब पे सब करम में परवरदिगार के हैं। कि इंसान मांगे अपने हिसाब से और अता होता है इमाम के मोहब्बतों के अंदाज से। बहुत गौर कीजिएगा, और इसी वाक़े से हम आगे बढ़ेंगे इमाम की सीरत के इस ख़ास पहलू को लिए हुए, कि जहाँ पर ये तीनों शहजादे सफ़र करते हुए एक ऐसे मकाम पर पहुँचे जहाँ प्यास का शदीद ग़लबा हुआ। प्यास भी बहुत थी, भूख लग रही थी, ऐसे में एक झोपड़ी को मुशाहिदा फरमाया, जो सहराई लोग रहते हैं सहरा के अंदर। ये तीनों शख्सियात वहाँ पर पहुँचे, देखा एक ज़ईफ़ा ख़ातून है जो उसमें रहती है। तीनों ने पहले तो प्यास की शिकायत की, पानी चाहिए। मैं कहता हूँ अजीब है, कभी तो सुतूने मस्जिद से शहद बहा देते हैं, कभी सुतूने मस्जिद से दूध बहा देते हैं, कभी हाथ उठाएं तो आसमान से पांच प्याले आ जाते हैं, और कभी अंदाज ये है कि एक बूढ़ी खातून से अपनी प्यास बुझाने की इल्तमास कर रहे हैं। का तुम्हें नहीं मालूम, अगर आले मोहम्मद किसी से कुछ लेते हैं तो देने के लिए लेते हैं, अगर आले मोहम्मद ऐसे तो खुदा कैसा होगा। अल्लाह बड़े मोहम्मद वाले मोहम्मद, जो पाँव की ठोकर मारें तो जमजम से बेहतर चश्मा निकल पड़े, जो अगर इशारा करें तो आसमान से पानी बरस पड़े, जो अगर चाहें तो हर नेमत परवरदिगार उनके कदमों के साथ मुत्तसिफ हो जाए। लेकिन नहीं, आप सवाल कर रहे हैं। लिबास बशरियत के तकाजे और हैं, अता के बहाने और हैं। जैसे कभी आप ईद के मौके पर बच्चों को बुला के सलाम करवाते हैं, ईदी देने का बहाना होता है, सलाम बच्चा क्या करेगा, और आपको सलाम से क्या मिलेगा बच्चे के सलाम से। ये तरबियत भी हो रही है, बच्चों को करीब बुलाकर ईदी देने का बहाना है। जैसे कोई बड़ा बच्चों को करीब बुलाते पहले सलाम करो फिर ईदी मिलेगी, तो ऐसे ही मासूम का तरीक़ा मोहब्बत है, पहले हमारे करीब आओ फिर तुम्हें इनामो इकराम मिलेगा। तो बहाना अता करने का था। दुनिया देख रही है कि हसन मुश्तबा ने पानी का मुतालबा किया है उस ज़ईफ़ा से, फरमाते हैं कि आपके पास पीने के लिए अगर पानी वगैरह हो तो अता कीजिए। खातून ज़ईफ़ुल उम्र कहती हैं कि हमारे पास पानी तो नहीं है इस वक्त, अलबत्ता एक बकरी हमने पाली हुई है, उसका दूध आप अगर निकाल सकें तो निकाल के इस्तेमाल कीजिए, इजाजत है कि आप पी सकते हैं। इमाम अलैहिस्सलाम ये तीनों शहजादगान ने उसके दूध से शराबी हासिल की। अल्लाहु अकबर, एक एक लम्हा ऐसा लगता है जैसे लिबास बशरियत के अंदाज में चल रहे हो। बकरी का दूध निकालना, ये बात फिर समझा दूँ कि शायद मुझे और आपको ये ऐब लगे, लेकिन अल्लाह के रसूल की सुन्नत है। आप फरमाते हैं पांच काम मरते दम तक नहीं छोड़ूंगा, उनमें से एक काम अपने हैवान के दूध को निकालना, दूध धोना, अपने हाथ से अंजाम देता रहूंगा। बहुत सी बातें शायद कल समझ में ना आती हों, लेकिन आप गौर कीजिए, कभी इंसानी मिजाज की तरबियत है और कभी खालिस माल के हासिल किए जाने का तरीका। सलवात पढ़े मोहम्मद वाले, आपकी खिदमत में अर्ज करूँ, ये कमीशन एजेंट क्या होते हैं? आपने अपना काम किसी और को सुपुर्द कर दिया, क्या पता बर्तन कैसा उठाया, क्या पता बर्तन पाक किया कि नहीं किया, क्या पता मिलावट करके लाया। बहुत गौर कीजिएगा, बहुत सारे मसाइल निकल सकते हैं अगर इंसान सुन्नत मासूम को छोड़ दे, अपना काम औरों पे डाल दे, अपना काम अपने हाथ से करना सुन्नत मासूम है। अल्लाह का रसूल ने भी किया। इमाम आगे बढ़े, इसके दूध को निकाला बकरी के, और उसके बाद तीनों ने प्यास बुझाई। उसके बाद फरमाते हैं खातून से कि ए मोमिना, ये तो बता खाने का सामान भी है कुछ? अजीब बात है, खातून कहती है मौला क्यों पूछ रहे हैं, इसके पास पानी पीने को नहीं है, उससे खाने का सवाल अच्छा नहीं लगता, मगर मौला चाहते हैं कि कुछ और भी करे ताकि वहां से कुछ और भी मिले, कुछ और भी करे ताकि कुछ और भी मिले। कभी कभी लोग धोखा देते हैं कि इन्वेस्ट कीजिए, आपने 5 रुपए इन्वेस्ट किए तो आपको लालच दिया कि 10 रुपए कर दें तो आपको 20 मिल जाएंगे। यहां धोखा नहीं है, या विलायत ही विलायत है, अकीदत ही अकीदत है कि इंसान अगर आले मोहम्मद से दामन से मुतमस्सिक हो गया तो उसका हर जुमला इतना अजीम हो जाए कि मासूम खाली हाथ वापस जाने ना दें, या तो खाने का मसला। जब खातून से पूछा खाने के लिए कुछ रख है आपके पास, तो कहती है खाने का कुछ भी सामान नहीं है। आप यही बकरी है इसको ज़िबा कीजिए, और मैं आपको कसम देती हूँ कि आपने ज़िबा करना है, आपने ज़िबा करना है, तकल्लुफ मत कीजिए, मैं आपसे कहती हूँ, आपको कसम देती हूँ कि ज़िबा कीजिए। मासूम ख़ास निगाह से महसूस कर रहे थे कि हाँ ये जो कहती है वो बरहक है। अल्लाहु अकबर, मासूम किसी ऐसे घर से न खाता है न पीता है या रिस्क हराम आता और जाता हो। मैं एक जुमला कहा करता हूँ, कभी सोचिए अल्लाह के रसूल 3 साल तक शेबे अभी तालीम में रहे, खाते रहे पीते रहे, वो कैसे काफिर थे अबू तालिब, जिनके घर से मोहम्मद खाते भी रहे पीते भी रहे, वो कैसे मुसलमान थे जो और रहते थे कि जिनके घरों का पानी भी मोहम्मद ने ना पिया। और तुम जिन्हें मुसलमान कहो वो और हैं, तुम जिनको मोमिन ना समझो वो जिनके घर से रसूल खाते और पीते रहे। इस शहजादों का खाना और पीना अपने मोहम्मद वाले मोहम्मद पर। इस बात की अलामत कि सब रिश्ते हलाल है। कसम ब खुदा आज जमाने का इमाम घर पे आ जाए मेरे और आपके, तो क्या मेरे और आपके घर में खाने पीने का सामान मौला कबूल कर पाएंगे? हो सकता है इम्तिहान हो जाए। मैं इससे बड़ा जुमला कुछ भी नहीं कहता, हो सकता है इम्तिहान हो जाए, और इम्तिहान में कौन कामयाब और कौन नाकाम ये अलग मौजू है। क्योंकि बात हो रही है कि इमाम ने उसको ज़िबा किया, उस बकरी को, खातून ने उसके कबाब तैयार किए, तीनों ने पेट भर कर ही कह लीजिए अपने तौर पर تنعم فرما لیا، قبول کر لیا، قبول کر لیا. اب پیا بھی اس کے گھر کا، کھایا بھی اس کے گھر کا، اور جاتے ہوئے کوئی وزٹنگ کارڈ دے کے نہیں گئے، بلکہ فرما گئے کہ جب کبھی مدینے آنا ہو تو ہمارے گھر بھی آئیے گا تاکہ ہم آپ کی تواضع کر سکیں. تینوں شہزادے چلے گئے. اس بوڑھی خاتون کا شوہر جب شام کو گھر پہنچا تو ٹوٹل سرمایہ ایک بکری، بہت غور کیجئے گا، ٹوٹل سرمایہ گھر میں اور کچھ نہیں تھا. وہ ایک بکری کا دودھ پیتے تھے، کہیں پانی مل گیا تو پانی پیتے تھے، اور اسی کے اعتبار سے خوراک کا انتظام کرتے تھے. آ کے دیکھا کہ بکری کیا ہوئی، کہ مہمان آئے تھے. کون سے مہمان، کا نام نہیں پتا. عجیب سادہ طبیعت خاتون تھی، نام بھی نہیں پوچھا. ہو کوئی ایسی مہمان نواز، یہاں تو اگر مہمان گھر پہ آئیں اس سے پہلے فون آ جائے تو طبیعتیں خراب ہو جاتی ہیں. کہہ دیجئے کہ آج تو مشکل ہے، کل آ جائیے گا. صلوات پڑھے محمد والے محمد. یہ بات یاد رکھیے، مہمان اپنا رسک لے کر آتا ہے اور آپ کے گھر سے بیماریاں لے کے جاتا ہے. اپنا رسک لے کر آتا ہے اور آپ کے گھر سے بیماریاں لے کر جاتا ہے. اگر یقین کامل پیدا ہو جائے تو مہمانوں کے آنے کی دعا مانگیں کہ کاش کے گھر میں مہمان آئیں. اگر مہمان نہیں آتے سمجھیے آپ کا رسک محدود ہو گیا ہے. کہ جب مہمان آئے گا تو رزق لے کر آئے گا، لے کر آئے گا. امام علیہ السلام کے بغیر پوچھے ہوئے، نام کو ایڈریس کو پوچھے بغیر سب کچھ کھلا پلا دیا. شوہر سے ڈانٹ پڑی. اب میں حیران ہوں کہ شوہر سے پوچھے بغیر کیا کھانا کھلانے کی اجازت ہے؟ یہ فقہی مسئلہ تو ہو سکتا ہے، لیکن شوہر کو راضی کر لے بعد میں تو کفایت ہو جاتی ہے. شوہر کو راضی کر لیا، شوہر بیچارہ کیا کرے؟ کہ ٹھیک ہے، اب جو مہمان تھے اللہ بہتر کرنے والا ہے. فاقوں کی نوبت آ گئی. بہت دن بعد بھیک مانگتے ہوئے مدینہ منورہ تک جا پہنچے، بھیک مانگتے ہوئے، اس کے بدلے میں نہیں بھیک مانگتے ہوئے. یہ دونوں بوڑھے میاں اور بیوی مدینے پہنچے، مدینہ منورہ پہنچے تو گلی سے گزر رہے تھے کہ دروازے سے امام علیہ السلام نے اتفاق سے جس نے مشاہدہ کیا وہ امام مجتبیٰ علیہ السلام تھے. آپ نے مشاہدہ قبلہ. اگر میں اور آپ سوچیں اس جملے کو تو بہت بڑا مسئلہ تھا، اپنا منہ چھپا لیتے کہ یہ تو وہی آ گئے. اللہ کرم کا ایسا عمدہ ترین ستون حسن تھے اور آج بھی ہیں. دسترخوان امام حسن منعقد کیجئے اور پھر رزق میں برکتیں دیکھیے، لیکن اسراف نہ ہو، گناہ کے اسباب نہ ہوں، ایسا نہ ہو کہ معصوم کا نام ہو اور معصوم کی مرضی نہ ہو. ہمارے یہاں نام معصوم تو بہت ہے، مرضی معصوم بہت کم ہے، اس لیے برکتیں کم ہیں. مسئلہ اپنی نیتوں کا بھی تو ہے. تو امام نے جیسے مشاہدہ فرمایا، امام آگے بڑھے اور اپنے مہمانوں کو ویلکم کیا، اپنے ساتھ لے کر آئے. عجیب بات تھی کہ ان دونوں نے پہچاننے سے انکار کر دیا. پہچانے ہمیں؟ خاتون کہتی ہیں نہیں، آپ کو ہم نہیں پہچانے. پھر یاد دلایا کہ ہم آپ کے پاس آئے تھے، آپ نے اپنے پاس سے ہمیں دودھ اور کھانے کے لیے گوشت کے کباب بنا کے دیے. اور پھر اس کے بعد 1000 بکریاں، 1000 بکریاں. قبلہ 40 بکریاں ہوں تو انسان پہ زکات واجب ہو جاتی ہے، یعنی انسان صاحب ثروت شمار کیا جاتا ہے، صاحب نصاب ہو جاتا ہے. और 1,000 बकरियां इमाम मुश्तबा ने अपने पास से 1,000 दिरहम, 1,000 बकरियां अपने पास से उनके लिए मुहैया फरमाई, फिर अपने ग़ुलाम के साथ रवाना किया बारगाह हुसैन में, वहाँ से भी 1,000 दिरहम और 1,000 बकरियां। अजीब बात है, मैं 2 दिन पहले पढ़ रहा था कि जब हज़रत उस्मान के पास से कुछ शख्स साइल होकर इन 3 के पास आया था, तो एक ने 50 दिए थे, एक ने 49 दिए थे, एक ने 48 दिए थे। यहाँ क्या बात हो गई, यहाँ बराबर बराबर चल रहा, मसला क्या है, ये सीरत में इख्तलाफ़ क्यों है? इख्तलाफ नहीं है, वहाँ साइल आया था, यहाँ साइल नहीं, यहाँ वो कि जिन्होंने एहसान किया है। मोहसिन का मसला और है, साइल का मसला और है। ये एहसान के बार तले हसन भी हैं, हुसैन भी हैं, अब्दुल्ला इब्ने जाफर तैयार भी हैं। इसलिए अब तकाबुल नहीं है बल्कि एहसान का बदला एहसान है। 1,000 दिरहम, और शायद जुमला यूँ पलट दो कि पहले सब साथ बैठे हुए थे, अब तीनों की बारगाहें अलग अलग हैं। बहुत गौर कीजिएगा, अब उस खातून को क्या पता छोटा कौन है बड़ा कौन है, वो समझती है कि तीनों शहजादे थे, अगर एक ने 1,000 दिया है तो दूसरा भी 1,000 देगा। एक उम्मीद बन गई, और मासूम किसी की उम्मीद को तोड़ते नहीं हैं, मासूम किसी की उम्मीद को तोड़ते नहीं हैं। इसलिए एक ने दिया 1,000 दिरहम 1,000 बकरियां, दूसरे मासूम ने दिया 1,000 दिरहम 1,000 बकरियां, और जो मासूम के साथ साथ रहता था सखी इब्ने सखी, उसने भी 1,000 दिरहम 1,000 बकरियां। अब सोचिएगा, मैं हाथ जोड़ के पूछूं मौला से, मौला ये कितना जिएंगे और, कितना और जिएंगे? इनके लिए तो एक बकरी ही काफ़ी थी। सलवात पढ़े मोहम्मद वाले, छोटी सी मिसाल है ना, कितना जिएंगे क़िबला, हद होती है ना, 1,000 बकरियां कहाँ ले जाएंगे? इतना बड़ा मकान हो, इतनी बड़ी जगह हो कि 3,000 बकरियां पालें, अल्लाहु अकबर। लेकिन अता का अंदाज बताता है कि जो रिस्क बांट रहा है वो हयात भी बांट सकता है। तुम क्या समझते हो कि खाली हसन रिस्क बांट रहे थे, खाली हुसैन रिस्क बांट रहे थे? अरे वो रिस्क भी इतना ही देते जितनी हयात हो। सलवात पढ़े मोहम्मद वाले, यार कभी ऐसा हुआ है ना कि फर्जदक को कितना दे दिया था, या कितना जिंदा रहोगे, पैगाम किस तरफ से पहुंचा था, कितना मिलता था वो पूछा गया, कितना उम्मीद है वो पूछा गया। तो कभी अता इस अंदाज से है कि जिंदगी भर के लिए दे रहे हैं, और कभी अता इस अंदाज से है शायद मेरा मौला जवाब दे, तुम नहीं जानते हमने इसे 1,000 अगर बकरियां दी हैं, 1,000 दिरहम दिए हैं, तो ये हमने हालत सरवत में दिए हैं, हालत क़याम वतन में दिए हैं, हालत मजबूरी में नहीं दिए। लेकिन इसने जो कुछ कुर्बान किया था, इसने अपना सब कुछ हम पे कुर्बान किया था, अगर हम सब कुछ उठा के दें तब भी कम है। पूछिए अल्लामा हिल्ली से, हसन बिन यूसुफ अल मुताहर अल हिल्ली, अल्लामा हिल्ला के रहने वाले अजीम शख्सियत, हुज्जत खुदा से ज़माने गैबत में मुलाकात, और बग़ैर शनाख्त के मसला, क्या मसला? वही वाला मसला कि ज़ायर हुसैन को इतना सवाब कैसे मिल सकता, एक ज़ियारत का सवाब, एक ज़ियारत का सवाब इतना कैसे मिल सकता? तो मिसाल क्या इशारत फरमाई थी, मिसाल बिल्कुल ऐसी थी कि जैसे कोई अपना सब कुछ कुर्बान कर दे किसी बादशाह के लिए, अब बादशाह अगर उसको उसके कुर्बान किए हुए एवज़ में उसके बराबर दे तो क्या कमाल किया, क्या सल्तनत एक हिस्सा दे कमाल किया, क्या आधी दे कमाल किया, क्या नहीं? کہ اگر سب کچھ دے دے اللہ اکبر تب بھی مشکل نہیں، اس لیے کہ اس نے اپنا سب کچھ قربان کیا. تو اپنا سب کچھ کسی کے لیے قربان کرے تو کسی بڑے کے لیے کیا مشکل ہے کہ اس کے نام پر سب کچھ دے دے. اب ہزار حج کا ثواب ہو کہ ہزار عمرے کا ثواب ہو کہ ہزار مرتبہ راہ خدا میں جہاد کرنے کا ثواب ہو، ہر قدم پہ ہزار گناہ بخشے جاتے ہوں، ہر قدم پہ ہزار نیکیاں لکھی جاتی ہوں، ہر قدم پہ ہزار درجات بلند ہوتے ہوں، جتنے قدم اٹھاؤ گے راہ زیارت حسین میں ہر قدم پہ ثواب ہے. کیوں ثواب ہے؟ کہ حسین نے اپنا سب کچھ قربان کر دیا. اللہ اکبر. سخاوت حسن کی، سخاوت رب حسن کی، سخاوت حسین کی، سخاوت رب حسین کی. اللہ اکبر. باتیں یہاں تک پہنچی ہیں تو آئیے آپ کی خدمت میں ایک تذکرہ ہم نے کل کیا تھا مولا کے حوالے سے آپ کے ازواج میں، اور ایک تذکرہ آج آپ کی خدمت میں اور کر دیں. یہ بھی تقریباً اس سے ملتا جلتا مگر نام مختلف. نام تاریخ نے بیان کیا، ارنیب، خاتون کا نام ہے ارنیب بنت اسحاق، اور یہ یزید کے جو افعال شنیع اور قبیح تھے اس میں یہ بات شامل ہے کہ عورتوں کے بارے میں اس کے دوست اسے اور گناہ پر آمادہ کرتے تھے، جمال کو بیان کرتے تھے. ایسے ہی ایک بہت حسین خاتون ارنیب کا واقعہ جو اسحاق کی بیٹی ہے اور عبداللہ کے نکاح میں ہے، اور بالکل اسی انداز سے بلا کر عبداللہ کو اپنی بیٹی کے ذریعے سے رشتہ طے کرنے کی بات کی گئی. بس وہاں فرق یہ ہے کہ عبداللہ سے کہا گیا کہ تمہیں اپنا داماد بنائیں گے مگر شرط یہ کہ پہلے طلاق دو. کہتے ہیں رملہ کو استعمال کیا گیا. رملہ عجیب نام ہے. ویسے ابو سفیان کی بیٹی ام حبیبہ کا نام بھی رملہ ہے. تو رملہ کا ترجمہ کیا؟ رملہ کہتے ہیں کیونکہ ہو سکتا ہے اگلے چند لمحوں میں ہم رملہ کا تذکرہ کریں، تو رملہ کا ترجمہ ہے ریتیلا کو ٹیلا، ریت کا ٹیلا رملہ. رملہ نامی خاتون اس کی بیٹی ابو سفیان کی بھی اور بیٹی معاویہ کی بھی. بیٹی سے کہا کہ پہلے عبداللہ سے بات کر، اس کو تیار کر، اپنی بیگم کو طلاق دے. رملہ نے تیار کیا، بیگم کو طلاق دو گے تو ہم تمہارے نکاح میں آتے. طلاق دے دی بیگم کو، ارنیب کو طلاق دے دی. اور جب ارنیب کو طلاق دے دی اور اب ارنیب کا رشتہ یزید کے لیے بھجوایا گیا، اور ادھر اب امام حسن کے بجائے، یہ واقعہ امام حسین علیہ السلام کا، اور بعض مورخین نے لکھا کہ ایک سبب کربلا کے مظالم کی شدت کا یہ واقعہ بھی تھا. تو بات تو ہے کہ حسد اور جہالت اور کثرت گناہ یہ سب جمع ہوں تو یزیدیت بنتی ہے. نسب غلط ہو، تربیت فاسد ہو، نسل بدبخت ہو تو یزیدیت کی پہچان بنتی ہے. تو وہاں پر سرکار سید الشہداء نے ارنیب کے لیے اپنا رشتہ بھی روانہ کیا اور ارنیب کو اپنے حرم میں لا کر محفوظ کیا. اور جب عبداللہ نے کہا رملہ سے کہ اب نکاح کیجئے، اب تو طلاق میں نے دے دی، تو کہنے لگی وہی جملہ جو یزید نے جودہ بنت اشعث کے حوالے سے استعمال کیا تھا، یا جودہ بنت اشعث کے لیے معاویہ نے استعمال کیا تھا. کیا جملہ؟ رملہ کہتی ہے کہ جو ارنیب جیسی بیوی کو طلاق دے دے اس کا کیا بھروسہ؟ اتنی حسین و جمیل خاتون، اتنی خاص با عفت خاتون جو تیرے گھر میں تیرے نکاح میں تھی، جب تو اسے چھوڑ دے تو میں تیرا کیا اعتبار کروں؟ یہ کہہ کر رملہ نے ٹھکرا دیا، خسرت دنیا والآخرہ. اس لیے یاد رکھیے، شہوتوں کے مسئلے پر انسان کو اتنا با تقویٰ ہونا چاہیے کہ جو اس نے رشتے ازدواج کے لیے انتخاب کیا ہو، یاد رکھیے نصف ایمان قرار دیا ہے مولا نے. کوئی سمجھے کہ پیر کی جوتی ہے تو غلط سمجھتا ہے، نصف ایمان قرار دیا. اور کل کے اور آج کے دو مرحلوں نے بات کو مکمل کیا کہ سلام ہو ان پر جو عزتوں کو محفوظ کرنے والے. مولا چاہتے ہیں گھروں میں طلاق نہ ہو، اس لیے اس کو بھی محفوظ رکھا، اس کو بھی محفوظ رکھا. وہ انداز حسن تھا، یہ کردار حسین. تلوار پڑے محمد والا. اور اب آئیے، امام کے گھر میں ازواج مطہرات، امام علیہ السلام کے نکاح میں آنے والی خواتین کا تذکرہ، ان میں ساتھ ساتھ ایک ایسی خاتون کا تذکرہ کہ جن کے بارے میں آپ سب ایک حد تک جانتے ہیں. اب تک جو میں نے نام لیے تھے، ام عبداللہ، ام بشیر، یا جو کل نام لیا گیا ہند، بہت کم لوگ جانتے اس کے بارے میں، یا جو آج نام لیا اور نائب کا. اب جو نام لوں گا آپ سب جانتے ہیں، مگر نام نہیں جانتے. ایک ایسی کنیت جانتے ہیں کہ جس کو تلاش کرتے کرتے کتب متقدمہ تک پہنچے تو حوالہ نہیں ملا اس نام کا. نام کیا ہے؟ ام فروہ. صلوات پڑھ لیں محمد والا. ام فروہ کی بحث ام فروہ کے نام سے نہیں کر رہے. ام فروہ ایک شخصیت ہیں جو مولا حسن کے ازواج میں شمار کی گئی، اور مقتل کے واقعات میں آپ کا کہیں کہیں تذکرہ ملا. یہ آپ شخصیت کیا ہے، کون ہیں، کہاں سے آئی ہیں، آپ کا اصل نام کیا ہے؟ پہلی بات تو یاد دلا دوں کہ اس حوالے سے مقتل خاص پڑ رہا، مقتل سید عبد الرزاق المقرم، یا ان کا حوالہ دیا ابصار العین فی انصار الحسین. یعنی دو مقام آپ کے ملے گا آپ کو. کیا مطلب؟ جہاں جہاں جناب قاسم کے حالات ملیں گے. جناب قاسم کے بھائی کون تھے؟ قاسم کے بھائی کا نام ابو بکر ہے، قاسم کے بھائی کا نام عمر ہے، قاسم کے ایک بھائی کا نام محمد ہے. اختلاف ہے، دو بھائی قاسم کے ساتھ ایک اور، اور یہ دونوں اسی خاتون سے ہیں کہ جن کا نام ام فروہ. ام فروہ اصل نام کیا ہے، اس میں اختلاف. ام فروہ خاتون آزاد خاتون نہیں ہیں، یہ کنیز ہیں. کنیز جسے روم کے قیدیوں میں سے خریدا گیا، کو آپ کا تعلق ہوا روم سے، آپ کا تعلق ہوا روم سے، اور آپ کو خریدا گیا امام حسن مصطفیٰ علیہ السلام. تاریخ میں آپ کے تین نام بیان ہوئے ہیں، تاریخ میں آپ کو تین ناموں سے یاد کیا گیا. ایک نام ہے رملہ، حضرت قاسم کی والدہ کا نام. شہزادے قاسم کے بہت سارے مسائل ہیں کہ جو ہمارے درمیان کچھ ایسے اختلافی روایتوں کی بنیاد پر سامنے آ رہے ہیں. بس ایک بات یاد رکھیے، اختلاف تاریخ میں ہو، اختلاف ماتم داروں میں نہ ہو. ماتم کر رسم عزا مقصد عزا کے ساتھ ہو. شہزادے قاسم کی مہدی اٹھانا شرعاً کوئی حرام کام نہیں ہے. رسم عزا مقصد عزا کے ساتھ ہو تو مہدی اٹھائیے، ماتم کیجیے، لیکن اس کو اپنے انداز کی مہدی نہ بنائیے. آپ کا کلچر اور ہے، آپ کی ثقافت اور ہے، آل محمد کی تربیت اور ہے، آل محمد کی تہذیب اور ہے. اس پر برحال علماء کے اپنے مسائل ہیں. میرا موضوع یہ نہیں ہے کہ جناب قاسم کی مہدی کو بیان کروں. البتہ رسم عزا منائیے مقصد عزا کے ساتھ، ورنہ آپ کے تمام تبرکات کے لیے ایک رسم عزا کا عنوان ہی تو ہے. ورنہ جو آپ علم کا پٹکا قرار دیتے ہیں وہ کہاں سے سیکھا ہے آپ نے؟ جو علم کا پنجا قرار دیتے ہیں کہاں سے سیکھا آپ نے؟ اور جتنے علاقوں میں جائیے سب میں مختلف ہے. تو رسم عزا مقصد عزا کے ساتھ ہو، اس کی نسبت حسین سے ہو جائے، پھر وہ متبرک ہو جائے، پھر وہ ایسا ہو جائے کہ مرضی حسین کے مطابق اٹھایا بھی جائے، آنکھوں سے لگایا. سلوات پڑھے محمد. کو روکتے ہوئے، ورنہ بات کہیں آگے بڑھ جائے گی، پھر روک لیتا ہوں. کہ شہزادہ جناب قاسم علیہ الصلوۃ والسلام، میں پھر کہوں گا کہ ہر ایک شخص کی ذمہ داری ہے کہ شہزادے قاسم کے حوالے سے گفتگو کرے، اسے خیال کرنا چاہیے کہ سارے ماتم دار یہ محبان قاسم ہیں، یہ غلامان قاسم ہیں، ان کا ماتم علامت محبت ہے، ان کا مہدی اٹھانا علامت مودت ہے. ان کے کسی عمل پر تنقید کرنے سے پہلے سوچنا چاہیے کہ یہ حسین کے ماتم دار ہیں، یہ حسین کے عزادار ہیں. اللہ اکبر. اگر تربیت کرنا مقصود ہو تو تربیت کا طریقہ تنقید نہیں ہے، تعمیر ہے. صلوات پڑھے محمد. کوئی مجھ سے اختلاف کرتا ہو تو کرے، میں نے تو اپنے جملے جو سمجھے طالب علم کی حیثیت میں اس کو بیان کیا ہے. ہم سب کے سب سات محرم کو آنسو بہا کر ماتم کرتے. جناب قاسم کی والدہ کون ہے؟ آپ کے بھائی کون ہیں؟ تو آپ کے بھائیوں کے ناموں میں میں نے تین نام بیان کر دیے. تاریخ بتاتی کم از کم دو شہزادے ہیں ان کے، کہ جو روم سے کنیزوں کے طریقے پر لا کر فروخت کی گئیں، اور کوئی بھی کنیز اسے معصوم کی خدمت کا شرف ملنا ہو، جس کو معصوم کے نام سے ایسا منسوب ہونا ہو، خدا اس کو شیطانوں کے شر سے بچا کر پہنچا دیتا ہے. اور اگر کوئی ویسے ہی اپنی بیٹیاں معصوم کے نکاح میں دینا چاہے تو یاد رکھیں کہ سرکاری بیٹیاں کبھی صبر آور نہیں ہوتی. تو معصوم کے گھر میں تو بھیج سکتے ہو، معصوم کے بچوں کی ماں نہیں بنا سکتے. اور جب معصوم کے بچوں کی ماں نہیں بن سکتی تو کوئی امت کی ماں کیسے بن جائے جب تک فاطمہ کی ماں نہ ہو. جناب قاسم کی والدہ کا نام رملہ. اب چونکہ رملہ نام کے بہت سارے معنی نکل سکتے، ہم نے خالی ایک معنی بیان کیے. اور جب کبھی وہ رملہ نام رکھا جائے، اگر آپ اپنے گھروں میں انتخاب کرنا چاہیں تو رملہ کے ساتھ شہزادی کا نام منسوخ کر دیجئے، شہزادی کے قدموں کی خاک قرار پائے جو رملہ فاطمہ زہرا ہو جائے، یا رملہ حسن ہو گئیں، حسن کے گھر میں آئیں، خدا نے ایسا شرف دیا، ایک نام رملہ، ایک نام نفیلہ۔ نفیلہ لفظ ہے نکلا ہوا نفل سے، اور نفل کہتے ہیں واجب اور فرض سے جو اضافی کچھ ہو۔ بھائی نماز مغرب ہے فرض 3 رکعت، نفل ہے 4 رکعت، نماز عشاء فرض ہے 4 رکعت، نفل ہے 1 رکعت یا 2 رکعت بیٹھ کر، تو نفل کہتے ہیں جو واجب سے اضافہ ہو۔ اللہ اکبر، شاید نفیلہ لفظ اتنا حسین ہے۔ کبھی کبھی لوگ نام پوچھتے ہیں، نیا نام بتائیے، تو نفیلہ نام ہے جناب قاسم کی والدہ کا رکھیے، نفیلہ تو زہرا، شہزادی کی بارگاہ سے عطا کیا ہوا اضافی ہدیہ۔ اللہ پڑھے محمد، تیسرا جملہ ان کا اسم گرامی جو علماء کے نزدیک زیادہ قابل اعتماد روایت ہے وہ ہے نرجس خاتون۔ حضرت قاسم کی والدہ کا نام ہے نرجس۔ اللہ اکبر، چونکہ یہ نام تو ہمارے اتنا معروف ہے، اتنا معروف ہے کہ آج اگر کوئی زمانے والا کام نکلوانا چاہے تو زمانے کے امام کی ماں کو اگر وسیلہ بنا لے تو زمانے کا امام اپنی ماں کے کہنے پر جو لطف و کرم کریں گے اس کا انداز ہی اور ہوگا۔ ام فروہ ہو سکتا ہے یہ کنیت اس اعتبار سے قرار دی گئی ہو کہ جیسے ام کلثوم، کوئی کلثوم نامی بیٹی نہیں ہے، اس کی بنیاد پر ام کلثوم آپ کو یاد کیا گیا، شرافتوں کا اظہار ہے، برکتوں کا عنوان ہے، ام فروہ کہیں ام کلثوم کہیں، شاید اس زمانے میں نام لینا اتنا مناسب نہیں ہوتا تھا، اس لیے کنیتیں تصور کر لی جاتی تھیں، چاہے اس نام سے کوئی اور اولاد ہو کہ نہ ہو، تو اصل نام نرجس یا نفیلہ یا رملہ ہیں۔ کون؟ جناب قاسم کی والدہ۔ جناب قاسم کی والدہ کا مطلب امام کی زوجہ، ام ولد کنیز۔ اور کیا خاص انتخاب کیا ہے، واقعا گفتگو اس مقام پر پہنچی ہے، کیا خاص انتخاب کیا ہے۔ باقی تمام آپ کی ازواج میں سے خاص مقام ہے جناب ام فروہ کا، کہ تاریخ میں جب کبھی مصائب حسن پڑھے جاتے ہیں تب بھی، اور جب کبھی کربلا میں مصائب جناب قاسم پڑھے جائیں تب بھی، ایک شہید کی ماں، ایک شہید نہیں کم از کم 2 شہیدوں کی ماں، ہمارے یہاں شہرت ایک شہید کی ہے، کم از کم 2 شہیدوں کی ماں۔ اللہ اکبر، اور کیا کمال ہے کہ کربلا کے میدان میں اپنے 13 سالہ شہزادے کے لیے کتنا پریشان ہے۔ میں سوچتا ہوں کہ جو حسن کے گھر میں آ گیا وہ سخاوت کا دروازہ بن گیا، اپنے بیٹے کو چھپانے کے لیے نہیں، اپنے بیٹے کو بچانے کے لیے نہیں، روتے ہیں اپنے بیٹے کی شہادت کے لیے۔ تاریخ کا جملہ ہے، اللہ کو بڑی محبت جناب قاسم سے تھی، جب بھی جناب قاسم خدمت مولا حسین میں آتے تھے کہ چچا اب مجھے بھیج دیجئے، 13 साल का बच्चा है, इमाम बच्चे को देखते थे रोने लगते थे। जनाब कासिम घबरा कर माँ के पास आए, अम्मा करूँ क्या, चचा तो देखते और रोते हैं। तब इरशाद फरमाया जनाब नरगिस खातून ने, उम्मे कासिम ने फरमाया था कि बेटा मेरे करीब आ, बाजू पर बंधा हुआ तावीज़ खोल के लिया था। हाय हसन मैं क्या करूं, किसी और इमाम के लख्ते जिगर के लिए ये ख़ास जुमले नहीं मिलते। इमाम के और बेटे भी शहीद हुए हैं, किसी के लिए ख़ास जुमला नहीं है। शायद इसलिए कि कासिम शबी है मुश्तबा थे, कासिम करबला में वाहिद थे इमाम हसन की औलादों में, बिल्कुल हूबहू हसन मुश्तबा थे। अल्लाह अकबर, अब पहचानिए उम्मे फरमा का मकाम। इसे खुदा ऐसा बेटा अता करे तो शक्लन और किरदार के लिहाज से बिल्कुल हसन की तरह से हो। अल्लाह अकबर, शहजादे कासिम का क्या मकाम था कि इमाम सीने से लगाते थे रोने लगते थे। शहजादे कासिम का क्या मकाम है शब आशूर, जब इमाम ने सवाल किया था कि बेटा मौत को क्या समझते हो, 13 साल का बच्चा, अब माँ कैसी है, अगर माँ गैर तरबियत याफ्ता हो तो बच्चे में माँ के असरात भी तो आते हैं, मगर माँ नरजिस है, इसने बच्चे को ऐसा सिखाया है कि बच्चा चचा के सामने कहता है चचा मौत शहद से ज्यादा शीरी है। अल्लाह अकबर, बिल्कुल अंदाजे मुश्तबा है। जब 10 मुहर्रम को माँ के पास थे, माँ ने तावीज खोल के कासिम को दिया, कासिम चचा के पास आए हैं, लाकर तावीज चचा को दिया, इमाम ने भाई की तहरीर को पढ़ा, आंखों से लगाया, इतना रोए के रोते रोते बेहोश हो गए। अजर को मल्ला रोने वाले, इस सफर का महीना है, जनाब कासिम की मां को पुरसा तो दोगे ना। कासिम की मां कासिम के कटे हुए सर के साथ चली हैं, हाथ गर्दन में बंधे हैं, कासिम का कटा हुआ सर है। करबला से कूफा व शाम का सफर है, वो करबला का मैदान था जब कासिम रुख्सत के लिए आए थे। रोने वालों, जुमला बहुत सख्त है। अल्लाह अकबर, मैं हैरान हूँ कि जनाब उम्मे फरवा का मकाम तारीख ने किस तरह से बयान किया है कि जब मेरा बाला कासिम को रवाना कर चुका और कासिम के मुकाबले पर अर्ज़ा पे शामी आया तो इमाम ने खुद भी दुआ मांगी है और करीब आए दर खैमा की आवाज़ दी, भाभी कासिम के हक में दुआ कीजिए। बाज़ुलम कहते इमाम ने फरमाया भाभी मुसल्ला बिछा लीजिए, कासिम के हक में दुआ कीजिए, हम भी दुआ कर रहे हैं। वो खुदा माँ की दुआ रद्द नहीं करता। रोने वालों, एक तरफ इमाम की दुआ चली, एक तरफ उम्मे फरवा की दुआ चली। मैं हैरान हूँ माँ ने क्या दुआ करना है, वही दुआ जो इमाम कर रहे हैं कि परवरदिगार मेरे बेटे को कामयाब कर देना, परवरदिगार मेरे बेटे को कामरान कर देना। दोनों की दुआएं पहुंची हैं, कासिम कामयाब हुए। मैं कहूंगा मौला कामयाब तो कासिम हो गए, अब क्या होगा, लश्कर यजीद ने मिलकर कासिम पे हमला कर दिया, किसी ने दाएं से मारा किसी ने बाएं से मारा। 13 साल का बच्चा इतना कम सिन था कद के एतबार से कि पांव रकाब में नहीं पहुंच पाते थे, कभी दाएं झुक जाता था कभी बाएं झुक जाता था। जैसे ही जी से जमीन पे गिरने लगा आवाज दिया अम्मा चचा आइए। रोने वालों, मख्तल की रिवायात बताती हैं मौला किसी के बुलाने पर इतना तेजी के साथ नहीं गए, मौला किसी के बुलाने पर इस तरह जलाल के आलम में नहीं गए जैसे कासिम के बुलाने पर गए कि यतीम हसन है। इमाम ने ज़ुल्फ़िकार को नियाम से निकाला और बड़ी तेजी के साथ आगे बढ़े। अब जो पिछले शेर के हमला किया अश्तिया भागने लगे, कभी दाएं से आवाज आती थी या अम्मा, कभी बाएं से आवाज आती थी या अम्मा। जब बच्चे ने चचा को ना पाया आवाज या उम्मा, अम्मा मेरी मदद लाइए, मैं
نازنی زخموں سے چول تھا ارے اٹھا کے لے چلے, روتے ہوئے عباس چلے. رونے والوں رونے والوں, عجیب جملہ ہے مقتل کے علماء نے لکھا, جیسے ہی بچے کی لاش کو لے کر امام خیمے میں آئے ہیں اور ماں کے سامنے بچے کی لاش کو رکھا گیا, ماں کے سامنے بچے کی لاش کو رکھا گیا, ارے ماں گر پڑی بچے کی لاش کے قریب, ام فروا نے پیشانی چوم کے فرمایا, ارے بچے کا ماتم نہیں کیا, بچے کا گریہ نہیں کیا, پیشانی چوم کے فرمایا, بیٹا دادی زہرا کو سلام کہہ دینا, کہنا کہ بیوہ کا فدیہ قبول ہو جائے, اگر آرمی ہوتے سما کا حسین بے قربان.
اللہ لعنت اللہ علی القوم الظالمین. سیعلم الذین ظلموا ای منقلب ینقلبون. میں اللہ واسطہ محمد و آل محمد کا آج ایک اور یتیم کا ماتم کیا ہے نا, اور یتیموں کی دعا بڑی جلدی قبول ہوتی ہے. میں سمجھتا ہوں باب الحوائج جناب قاسم بھی باب الحوائج ہیں, کوئی مانگ کر تو دیکھے. مسئلہ بچوں کی شادیوں کا ہو, بچیوں کے رشتوں کا ہو, فرش عزا پر جو حاجت لے کر آئے ہوں جناب قاسم کے نام سے مانگیے. بچوں کی تربیت کے لیے دعا مانگیے, جوانوں کی تربیت کی دعا مانگیے, جوانوں کی معرفت میں اضافے کی دعا جناب قاسم مائے صاحب معرفت پروردگار, حسن کے لخت جگر کا واسطہ, حسین کے نور نظر کا واسطہ, ام فروا کی آغوش کے پلے ہوئے قاسم کا واسطہ, مانگنے والوں کی مرادیں پوری فرما. پروردگار بہت سے مسائل میں گرفتار ہیں, زیارت پہ جانے والے کچھ کا مسئلہ یہاں پر حکومتی اعتبار سے این او سی کے حوالے سے مالک, ان کی مشکلات و پریشانیوں کو دور فرما, اور جو رکاوٹ بن رہے ہیں جو ادارے اور افراد, ان رکاوٹوں کو دور فرما. بار اللہ واسطہ محمد و آل محمد کا. پروردگار وہ دن کب آئے گا جناب قاسم کا ماتم ہو, روزہ حسن مشتبہ پر ہو. وہ دن کب آئے گا جب سات محرم کو ہم کبھی مدینہ منورہ چلیں اور جناب قاسم کا پرسا جنت البقیع میں امام حسن کی قبر پر پیش کیا جائے. خدایا اب ظالموں کو تباہ و برباد فرما, تمام اہل ایمان کی حفاظت فرما, پروردگار تمام مقدس مقامات کی حفاظت فرما, تمام علماء امرار عزام کی حفاظت فرما, تمام اہل باطل کو تباہ و برباد فرما, امام زمانہ علیہ السلام کے ظہور میں تاجیل فرما, ہم سب کو امام کے خدمت گزاروں میں شامل فرما. ربنا تقبل منا انک انت السمیع العلیم, بجائے محمد و آلہ المعصومین, برحمتک یا ارحم الراحمین.